آگے مسلمانوں کو خطاب ہے، یا ایھا الذین آمنوا، اے لوگو ایمان والو، کون ہے یہ؟ اپنے آپ سے پوچھئے، ان تنصر اللہ ینصرکم، اگر تم اللہ کی مدد کرو گے، اللہ تمہاری مدد کرے گا. اللہ کی مدد؟ نعوذ باللہ، اللہ کو مدد کی ضرورت ہے؟ نہیں. مفہوم کیا ہے؟ ان تنصروا دین اللہ، اگر تم اللہ کے دین کی مدد کرو گے، اللہ تمہاری مدد کرے گا. اچھا، جو ہی ہم بات کرتے ہیں مدد کی تو ذہن میں آتا ہے کہ ہماری مدد کیا ہے؟ کہ اللہ ہمارا گھر پے آف کرا دے گا، اللہ ہماری گاڑی صحیح کرا دے گا. دیکھیے نیچے، ینصرکم کے نیچے کیا اس کا معنی ہے؟ آگے لفظ میں آ رہا ہے، یثبت اقدامکم، اللہ تمہارے قدموں کو جما دے گا. جب ایک بندہ اللہ کے دین کی مدد کرتا ہے نا، تو پہلے درجے پہ ینصرکم کیا ہوتا ہے؟ اللہ اس کے دنیا کے سارے معاملے اپنے ہاتھ میں لے لیتا ہے. اس کے مالی معاملات تھوڑے میں بھی پورے ہونے لگتے ہیں. اس کا تھوڑا سا وقت گھر کو دینا گھر کے سارے معاملات کی اصلاح کا سبب بن جاتا ہے. اس کے تھوڑے تعلقات، تھوڑے ریلیشنز، تھوڑے مینز اللہ اس کو پورا کر دیتا ہے. یہ بالکل پہلا اور ہلکا درجہ ہوتا ہے جس میں ایک انسان اللہ کی مدد پاتا ہے. لیکن جو اللہ کے دین کی مدد کرنے کا سب سے بڑا ایک انعام ملتا ہے نا، وَيُثَبِّتَ أَقْدَامَكُمْ، اللہ ثابت قدم رکھتا ہے، قدم جمنے لگتے ہیں. مشکلات تو آتی رہیں گی، قدم نہیں ہلتے. آزمائشیں، ترغیبات، ترہیبات، بیماریاں، صحت، مہمان، دعوتیں، کھانے پینے، سب آتا رہتا ہے لیکن قدم نہیں اکھڑتے. کیونکہ آپ کو پتہ ہے جب قدم اکھڑتے ہیں نا تو بہت زیادہ تیز ہوا کی بھی ضرورت نہیں ہوتی، انسان تھوڑے میں گر جاتا ہے. اللہ اندیکیوں پہ جماتا ہے. یہ کام کی قبولیت کا ایک نقد انعام ہوتا ہے کہ مزید کام کرنے کا موقع ملتا ہے. چھوٹی سی مثال دوں گی، کوئی فیکٹری بہت اچھا پروڈکٹ بناتی ہے، کیا ہوگا اس کے بعد؟ بند ہو دے گی، مزید آرڈر آئیں گے نا. پہلے دن میں 8 گھنٹے فیکٹری چلتی تھی، مشینیں چلتی تھی، اب 10 چلانی پڑیں گی. ایک وقت آتا ہے نائٹ شفٹ لگتی ہے، پھر دن بدن وہ کیا کہتے ہیں، ہمیں اور مشینیں چاہیے، اور کام بہت ہے، آرڈر پہ آرڈر آتے ہیں. جب آپ اللہ کے راستے میں کام کریں اور آپ کو مزید نیکیوں کے آرڈر آئیں، مزید آپ پہ ذمہ داریاں پڑتی جائیں، مزید آپ ناگزیر ہوتے جائیں، تو مبارک ہے آپ کو کہ وہ سب بے تقدام کو. آپ دیکھیے کوئی چیز ہلکی ہوتی ہے تو اڑتی ہے تو آپ کیا کرتے ہیں، وزن ڈال دیتے ہیں نا اس میں. خالی لفافہ کہ پڑا ہوگا، ہوا سے اڑنے کا ڈر ہے، آپ ایک پتھر ڈال دیں اس میں، جم جائیں گے. جتنا نیکیوں کے زیادہ کام آپ پہ پڑیں گے، آپ کے قدم اتنے جمیں گے. ہم میں سے کتنے لوگ جو مصروفیتوں کا رونا بھی روئیں گے نا، لیکن ان کو اللہ کے اس فیصلے کو سمجھ جانا چاہیے کہ اگر ہم پہ یہ ذمہ داریاں نہ پڑی ہوتی تو آج ہم لڑک چکے ہوتے. کتنے لوگ اس کی گواہی دیں گے؟ یقین کریں، ہم تو صرف واسطہ اس لیے بھی آ جاتے ہیں کہ نہیں ہمارے پاس چابیاں. اگر آپ ابھی تک 26 پاروں کے ساتھ جڑے ہوئے ہیں نا، یہ اللہ کی مدد ہے آپ کے ساتھ، لڑک چکے ہوتے. ہم میں سے کسی میں طاقت نہیں تھی کہ ہم یہاں تک پہنچتے، اور نہ اگلے پاروں کی طاقت ہے، اور ساری زندگی کی تو کوئی بات ہی نہیں کر سکتا. دعا کریں اللہ ہمارے پروڈکٹ کو قبول کر لے. ایک دفعہ آرڈر ملنے شروع ہو جائیں، ایک دفعہ اللہ ہماری کوالٹی سے خوش ہو جائے. میں کہتی ہوں آج کا دن یہ وقت لکھ لیں. اگر آپ جتنے ساتھی اس کام میں ہیلپ کر رہے ہیں اور جو آپ سیکھ رہے ہیں، آپ کے دل میں ایمان آ رہا ہے، آپ کو اللہ اس کے کام کرنے کا جذبہ آ رہا ہے، اگر آپ اپنے یہ جذبے ٹھنڈے نہیں ہونے دیں گے، آپ کو اس شہر میں اتنے آرڈر آئیں گے، اتنے آرڈر آئیں گے کہ آپ ڈیسائیڈ نہیں کر پائیں گے کہ ہم کہاں کام کریں اور کہاں نہ کریں. یہ اللہ کا وعدہ ہے. دین کا تو یہ مزاج ہی نہیں کہ وہ لوگوں سے کہ خدا کے لیے آیا کرو، مسجد خالی ہے، چلاؤ ہم یہاں بیٹھ کے کوئی فیملی نائٹ بنا لیتے ہیں تاکہ تم آؤ تو صحیح. نہیں، یہ ضرورت دین کے تو کاموں کے باہر لائنیں لگی ہوتی ہیں کہ خدا کے لیے ہماری اپلیکیشن لے لیں. دعا کریں اللہ ثابت قدمی دے دے. اللہ نے اگر چنا ہے تو چنے ہی رکھے. آخری آیت پہ پہنچیں گے، ہمیں اس آیت کا جواب بھی مل جائے گا کہ جب ثابت قدمی نہیں رہتی تو کیا ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں والذین کفروا، اور وہ لوگ جنہوں نے حق کا انکار کیا، فتأس لہم، خدا کرے وہ منہ کے بل اوندھے گرے پڑے. اللہ حکم، یہ ترجمہ ہے اس کا. تاس کا لفظ عربی میں گر پڑنے، لڑکھڑانے اور پھسلنے کے لیے آتا ہے، اور بد دعا کے طور پر یہاں مذکور ہے۔ یہ ساری تفسیریں موجود ہیں، میں نام نہیں اتنے لکھواتی آپ کو۔ اس کا اگر ڈکشنری میں معنی کریں تو ایک ابن منظور ہیں ڈکشنری ہولڈر، وہ کہتے ہیں اس کا معنی کیا ہے، خدا انہیں منہ کے بل گرائے، جنہوں نے حق کو نیچا دکھانے کے لیے مال لگایا، دولت لگائی، زخموں سے چور چور ہوئے پھر بھی گرے، اپنے آپ کو انہوں نے خطروں میں ڈالا، اللہ کے دین سے لوگوں کو ہٹانے کے لیے اللہ کرے یہ منہ کے بل گرے۔ وعد اللہ ما لہم، آپ نوٹ کریں اس سورت پوری میں کتنی دفعہ مال کی بربادیوں کا ذکر ہے۔ مجھے تو اپنا غم لگ جاتا ہے کہ اللہ ہے ہی کچھ نہیں پلے میں، اور اگر جو تھوڑا بہت ہے وہ بھی گر جائے، میں نے کہا گیا ایک بندہ سارا دن کام کر کے تھوڑی سی مزدوری لے کر آئے اور راستے میں ٹھوکر لگے اور وہ بھی چیزیں ساری گر جائیں، کیا ملا؟ ہم میں سے کوئی خطروں سے خالی نہیں ہے، مت فخر کرے، ہم میں سے کوئی اللہ کی مجبوری نہیں ہے، اللہ کو پرواہ بھی نہیں، اللہ اپنے کام جانوروں سے، خود خود سے، چیونٹیوں سے کروا لے گا۔ اگر میں نے ذرا سی اکڑ دکھائی، سستی دکھائی، ہوا بھر کی دماغ میں، اکڑ آ گئی، تکبر آ گیا، اللہ کہتا ہے کہ یہ کافر منہ کے بل گرے، انہوں نے حق کو پیچھے کیا۔ دیکھیے آپ کے بچے کو کوئی ہاتھ تو لگا کے دیکھے، کیسا لگتا ہے آپ کو؟ وہ ماں کے سامنے بچے کو کوئی تھپڑ مارے، ماں کہتی ہے اس کا میں منہ سیدھا کر دوں، اللہ کے سامنے لوگ مر نہیں رہے، بچے یتیم نہیں ہو رہے، بیویوں کے ساتھ کیا نہیں ہو رہا، سب کچھ ہو رہا ہے نا، تو کیا پھر اللہ تعالیٰ کو غصہ نہیں آتا ہوگا؟ تو کیا اللہ کو حق نہیں پہنچتا؟ پورا حق پہنچتا ہے کہ اللہ ان کو ایسی بد دعائیں دے کہ انہوں نے کیا کیا میرے ساتھ، وجہ کیا ہے اتنے اللہ کے غصے کی؟ ذالک بانہم کرہوا، یہ اس لیے کہ انہوں نے ناپسند کیا اس چیز کو، ما انزل اللہ، جو اللہ نے نازل کیا۔ کیا نازل کیا اللہ نے؟ قرآن اور سنت، اپنا نبی بھیجا ان کے پاس، قاصد بھیجا، ان کے لیے ایک ایسی عزت کا پیغام بھیجا، لیکن انہوں نے اسی کے راستے میں روڑے اٹکائے، اسی کی جان کے دشمن ہو گئے، اسی کے پیغام کو پیچھے ڈالنے کی کوششیں کر دی۔ فاحبط اعمالہم، بس اس نے ضائع کر دی ان کے اعمال۔ اتنے تجربہ کار ہیں، اتنے زیرک، اتنے دانا ہیں، پھر بھی منہ کے بل گر کر رسوا ہوئے، کیوں؟ اس لیے کہ انہوں نے اللہ کے احکامات کو ناپسند کیا، جن برائیوں کے خود عادی تھے ان کو چھوڑنا نہیں چاہتے تھے، لوگوں کو بھی ایسے ایسے فتوے اور ایسے ایسے مشورے دیے کہ لوگوں نے کہا ان کو ہی پکڑ لو، ان کا دین آسان ہے، ان کو نہیں پکڑو۔ پچھلی صورت میں بات ہوئی تھی نا، بے عمل عالم دوسروں کے لیے حجت بن جاتا ہے، ایک ٹھکوسلا بن جاتا ہے کہ چلو یہ جو کر رہے ہیں تو ہم کیوں نہ کریں، اور کچھ ہوتے ہیں وہ اصل دین کو ہی چھوڑ دیتے ہیں کہ بے عمل عالموں سے تو ہم جاہلی بہتر ہیں، دونوں طرف رسوائی ہے۔ پتہ کیا چلا کہ اللہ کے نازل کردہ کو چھوڑنے کا نتیجہ احبط اعمالہم، اس پہ اینڈ پہ بات کروں گی، حبط عمل ہوتا کیا ہے، پیچھے بھی کی تھی سورت بقرہ میں، لیکن بڑی فکر ہے، پکی پکائی ہنڈیا جل جائے دکھ نہیں جاتا، اچھا بھلا کیا ہوا کام ضائع ہو جائے تکلیف ہوتی ہے، جو نہیں کرتے ان کو تو فکر نہیں ہوتی، جو کرتے ہیں ان کو زیادہ غم ہونا چاہیے، جس نے جتنی قیمتی چیز پکڑی ہوتی ہے اس کو اتنا اس کی حفاظت کا ڈر ہے، جو جتنے زیادہ عمل کرتا ہے نا اس کو اس کے ضائع ہونے کا اتنا ڈر ہے، اور جن کے عمل ہی قیمتی نہیں وہ کہتے ہیں اٹس اوکے، پھر ہماری کون سی اتنی اچھی نمازیں ہیں، ہو جائیں پھر ضائع۔ یہ بھی نوٹ کیجئے فرق، جتنے عمل خالص اور قیمتی ہوتے جائیں گے نا آپ اتنا ڈریں گے ان کے ضائع ہونے سے، جیسے ڈائمنڈ کا سیٹ پہنا ہو تو بار بار کانوں کو ہاتھ جاتا ہے کہ گر تو نہیں گئے ٹاپس، کیونکہ قیمتی ہے، اور آپ پہنے کچے جیولری شیشے کے نخ لگے ہوئے، کہتے ہیں گرتے ہیں تو پھر گریں، اب میں کیا مل جائے گا، اور گر بھی جائے تو کہتے ہیں میں نہیں ڈھونڈ رہی، چھوڑو۔ جن کے عمل کھوکھلے، چھوٹے، ٹیڑھے میڑے، بیکار عمل ہوتے ہیں، کہتے ہیں اب ہوتی ہیں نیکیاں ضائع تو ہوں، خیر ہے نا فن تو کر لیں، چلو خیر ہے نا اب سو جاؤ، چلو اب دیکھ لو، کر لو، کھا لو۔ لیکن جن کے عمل قیمتی ہیں، جنہوں نے اس کے اوپر اپنی زندگیاں لگا دیں، وہ تو روتے تڑپتے بے چین ہوتے ہیں، اللہ میری یہ بھی گئی، اللہ یہ بھی ضائع جائے گی۔ ہم دنیا میں اب دیکھیے کہ اللہ کے دین کے لیے کوئی چیز دیتے ہیں نا تو ہمارے دل میں آتا ہے ہائے یہ میری ضائع نہ ہو جائے، بے قدری نہ کر دے کوئی اس کی، تو آپ سوچئے کہ جس کو قیامت کے دن پتہ چلے تمہاری ساری کی ساری نیکیاں ضائع ہو گئیں، اس کا حال کیا ہوگا؟ پھر توجہ دلائی پچھلوں کے حالات پہ، افلم یسیرو، کیا انہوں نے سیر و سیاحت نہیں کی، فی الارضی زمین میں گھوم پھر کے نہیں دیکھا، فینظر کیف کان عاقبت الذین من قبلہم، پھر وہ خود دیکھ لیتے کیسا انجام ہوا ان منکروں کا جو ان سے پہلے گزرے۔ مکہ والے اپنے آپ کو کیا سمجھتے ہیں، پچھلے نبیوں کے جھٹلانے والوں کو دیکھ لیں، اللہ نے سب جھٹلانے والوں کے ساتھ ایک ہی معاملہ کیا، دمر اللہ علیہم، اللہ نے ان پر تباہی پھیلا دی، تباہی نازل کر دی، دمر یدمر تدمیر، ٹکڑے ٹکڑے کرنے کو کہتے ہیں، کیسے پٹخ پٹخ کے ماری گی قوم لوط۔ والمؤتفکات، بستیاں جو الٹائی گئی، معروف ہو گئی بات، اللہ تعالیٰ فرماتے ہیں میں نے ان کو چکنا چور کر کے رکھ دیا، وللکافرین امثالھا، اور کافروں کے لیے تو اسی قسم کی سزائیں ہیں۔ چلو جا کے کسی ورلڈ ٹور میں دیکھ لو، اجڑی ہوئی بستیوں کو دیکھو، کھنڈرات کو دیکھو، پچھلی قوموں کے جھٹلانے پہ جو بات ہوئی اللہ نے ہر دور کے کافروں کے لیے یہی کیا، نام تک نہیں ملتا ان کا۔ آج بھی دیکھ لیجئے جتنے کفار ہیں، کیا وہ اللہ تعالیٰ کے اس فیصلے سے مستثنی ہے؟ ہرگز نہیں ہے، صرف اللہ تعالیٰ وقت کا انتظار کرتا ہے۔ ذالک بأن اللہ مولى الذین آمنوا، اور یہ اس لیے کہ اللہ ایمان والوں کا دوست ہے، اور وأن الکافرین لا مولى لهم، اور کافروں کا تو کوئی مولا نہیں۔ یہ اللہ کیسا مولا ہے کہ دنیا میں کفار کو چوٹیں پڑتی ہیں اور اللہ تعالیٰ اور کافروں کو روکتا نہیں، اس لیے کہ اللہ ان مومنوں کو دنیا کے بعد آخرت میں بہت کچھ دینا چاہتا ہے، اچھے سے اچھے معاملات ان کے کرنا چاہتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں کہ ذرا دیکھو تو صحیح کہ ہم نے پچھلوں کے ساتھ کیا کیا، اور ہم کافروں کی دوستی نہیں مومنوں کی ہیں۔ اسی جملے کو پچھلی حدیث میں آپ کو سنا چکی ہوں کہ اللہ کے نبی نے کہا تھا، اللہ مولانا ولا مولا لکم۔ اب دنیا میں ہم کسی کے دوست ہوتے ہیں تو ہم کہتے ہیں کہ اس کو تو کوئی تکلیف نہ ہو، اللہ کیسے چاہ سکتا ہے کہ اس کے نام پہ کٹنے مرنے، اس کے نام کے لیے زندگیاں وقف کرنے والے ضائع ہو جائیں، ان کی اللہ بلا چھوٹی چھوٹی باتوں پہ ان کو پکڑ لے گا، جیسے کہ آج لوگوں کا خیال ہے کہ سارا حساب ہونا ہی دین والوں کا، یہ مولوی کو تو اللہ نے خوب پکڑنا، ہمیں تو اللہ نے معاف کر دینا، یہ تو بڑے بھولے تھے، سیدھے ساتھ دیتے، ان کو پتہ ہی نہیں چلتا تھا یہ گندی چیز ہے یا صحیح ہے، بس یہ لگے رہتے تھے اس کے ساتھ، ان کو تو ڈال دو جنت میں، اور یہ مولویوں کو پوچھو گے انہوں نے کیا کیا، کیا تمہاری غلطی ہے۔ ان اللہ یدخل الذین آمنوا وعملوا الصالحات، یہاں سے اب لسٹ بناتے جائیں، دو کردار ہیں، میں بغیر رکے اگلی آیتیں پڑھنا چاہوں گی، تصور میں ایک آنکھ سے جنت کو دیکھ لیں اور ایک آنکھ سے جہنم کو۔ ان اللہ یدخل الذین آمنوا وعملوا الصالحات جنات تجری من تحتها الانہار، بے شک اللہ تعالیٰ داخل فرمائے گا جو لوگ ایمان لے آئے اور نیک عمل کرتے رہے، ان کو صدا بہار جنتوں میں کے رواں ہیں جن کے نیچے نہریں۔ جنت والے نیک کام کرنے والے اپنی نیت اپنے عمل کی خوبصورتیوں سے جنت کی بہاروں سے لطف اندوز ہوں گے، جبکہ والذین کفروا، اور جنہوں نے کفر کیا، نہ شکریہ کی نہ فرمانیاں کی، یتمتعون، وہ تو کھا پی رہے ہیں، عیش اڑا رہے ہیں، تمتو فائدے اٹھانے، موج فن لگژری، ویاکلون، اور وہ تو کھا پی رہے ہیں، کیسے، کما تاکل الانعام، جیسے ڈھور ڈنگر کھاتے پیتے ہیں، جانور کھاتے ہیں، والنار مسو لہم، اور آتش جہنم ان کا ٹھکانہ ہے۔ یہ دو کردار ہیں، ایک خواہشوں پہ پابندی لگانے والا، خواہش کو دبا کے جینے والا، اور ایک من مانی کرنے والا۔ دنیا میں جو اللہ کے حکموں سے جڑے ہوئے تھے ان کا حال جنتیں، اور دوسروں کا حال کیا، کھا پی رہے ہیں۔ ذرا غور تو کیجیے، کتنی بڑی بات کہہ دی اللہ تعالیٰ نے کہ جانور کی طرح جیتا ہے کافر، کیسے؟ آپ دیکھیے کہ انسان میں کچھ عادات حیوانی ہیں اور کچھ روحانی ہیں۔ حیوانی عادات میں کھانا پینا اور سونا، 2010 کا جو تعارفی لیکچر تھا دورہ قرآن کا، اس میں اس پہ بات ہوئی تھی ڈیٹیل، اگر کوئی چاہے تو، کہ ہمارے جسم کے اندر کچھ حیوانی عادات ہیں، کچھ بہیمانہ ہے، بہم جنی کیٹلز والی ہیں، اور کچھ درندوں والی بھی ہیں، اور کچھ اچھی بھی ہیں۔ کھانا پینا اپنی ذات سے نہ اچھا ہے نہ برا، سب کھاتے ہیں، جیسے گاڑی بھی کھاتی ہے، کیا کھاتی ہے، پٹرول کھاتی ہے، ہم بھی کھاتے ہیں، نہ برا ہے نہ اچھا ہے، लेकिन जब खा पी कर देने वाले की बात मानने की बजाय उसकी नाफरमानी की जाए तो ये सरासर जानवर की बात है। कैसे जानवर के खाने को यहाँ किया, थोड़ा सा तकाबुल करते हैं। पहली बात है कि जानवर खाता है तो ये नहीं सोचता कि ये रिस्क आया कहाँ से, किसने दिया। बाज दफा चारा डालने वाले को लात मार देता है। हालांकि कुछ हद तक जानवरों को भी अल्लाह ने समझ दी, लेकिन जनरल जिस सेंस में यहाँ बात हुई हम उसी में करेंगे। फिर दूसरी बात है कि जानवर खाता ही जाता है, खाता ही जाता है। उसको ये नहीं पता चलता कि इसका पेट भर गया, जो ही पेट में थोड़ी सी जगह बनती है उसको फिर खाने की फिक्र हो जाती है। फिर अगली बात है कि जानवर की पूरी जिंदगी का गम ही एक होता है कि अब अगले वक्त पे क्या खाना है, चरना, चुगना, मुंह हलाना करना। फिर इसी तरह आप देखिए एक और चीज, जानवरों के हैबिट्स को अगर आप देखें कि चलते फिरते खाते हैं और साथ खा रहे होते हैं, साथ गंदगी भी जिस्म से निकाल रहे होते हैं। फिर जानवर खा लेते हैं ना तो खास कुछ मौसम ऐसे होते हैं फिर उनको सेक्स की जरूरत होती है, यानी आप कह सकते हैं ईट ड्रिंक एंड बी मैरी। ये है यतमत्ताऊ न वया खुलू न कमाता खुलूल नाम, चौपाइयों वाली जिंदगी। शाम को क्या पकेगा, दोपहर में क्या खाएंगे आप, आज कहाँ जाना है, फन ठीक है, ये सब कुछ ठीक होता है, लेकिन जिंदगी का मकसद ही ना बन जाए। ऐसे लोग जिनकी जिंदगी सिर्फ अपनी जात के गिर्द घूमती है, उसकी वजह क्या, अगले हिस्से में आ रही है। फरमाया वक़ा मिन क़रियतिन, और बहुत सी ऐसी बस्तियां थीं कि अशद्दु क़ुव्वतन मिन क़रियतिका अल्लती अख़रजतका, जो शानो शौकत में तुम्हारी इस बस्ती से कहीं ज्यादा थीं, जिसके बाशिंदों ने आपको निकाल दिया। इशारा है मक्का की तरफ। कितनी संगदिली से अल्लाह के नबी को उनका वतन छोड़ने पे मजबूर किया, ये तो छोटी बात है। तुम समझते तुम्हें सजा ना मिलेगी इस नाशुकरी की, इस नबी की तालीमात से तुम्हारी ऐशो इशरत की जिंदगी बिगड़ रही थी ना। तुम खाने पीने लज्जतों को कम होता हुआ देख रहे थे ना, तो देखो पिछलों ने जब झुटलाया नबियों को तो उनको क्या मिला, तो आज तुम क्या हो, तुम किस खेत की मूली हो। वो तो ज्यादा ताकतवर थे, खुशहाल थे, कौम आद को देखो, समूद को देखो, उनके नाहनों में इतनी ताकत थी पत्थरों को कुरेद लेते थे, तुम क्या हो। जब उनको अल्लाह ने फेंका तो हाल क्या हुआ, अहलकनाहुम फलाना सिरलहुम, हमने उनको हलाक किया तो कोई उनका मददगार ना था। तुम्हारा कोई होगा, तुम बड़ी सुपर पावर हो अपने वक्त की, तुम्हें किसी ने छेड़ना जब तो अल्लाह ताला को जरूरत पड़ेगी इंसानों की, नहीं। बात यह है कि अफमन कान अला बैयिनतिन मिन रब्बिहि, बस जो शख्स रोशन दलाइल के साथ अपने रब की तरफ से, नबी जाते हैं ये हमेशा दलाइल के साथ बात करते हैं, उनका सिल्म होता है, हिदायत होती है, रहनुमाई होती है। ये लोग जो अल्लाह के नबियों के छोड़े हुए विरसे या अल्लाह के नबियों के ज़रिए से मिली हुई बात के ऊपर हैं और अल्लाह की तरफ से ही आते थे नबी, क्या ये बराबर हो सकते हैं उस शख्स के, कमन जुजिना लहू सूउ अमलिहि, क्या उस बदबख्त की मानिद है कि आरास्ता कर दिए गए जिसके आमाल उसके लिए, वत्तबउ अहवाअहुम, और वो पैरवी करते रहे अपनी ख्वाहिशों की। दो मुख्तलिफ किरदार हैं, इससे थोड़ी सी बात करेंगे। दिल खाली हो जाते हैं इन आयात को पढ़ते हुए। देखिए कि जिस तरह खाली बर्तन होता है ना तो उसमें हवा भर जाती है ना, ऐसी वैक्यूम होता है। अब खाली ग्लास को कान के साथ लगा के सुने आपको अंदर से आवाज़ें आएंगी, बिल्कुल इसी तरह जैसे खाली बर्तन में हवा भर जाती है ना, हवा एयर, इसी तरह खाली दिल में हवा भर जाती है। व तब हवा अहम में लिखा हुआ हवा, ख्वाहिश आरज़ूएं। जिस दिल में इल्म का नूर नहीं होता ना, सच्चा इल्म नहीं होता ना, तो वहाँ फिर खाली जगह ख्वाहिशात से भर जाती है। आप जब अपने दिल को सच्चे इल्म से दूर करेंगे आप हर ख्वाहिश पे मरेंगे, हज़ारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमां फिर भी कम निकले। आप ज़रा सोचिए कुरान से पहले की ज़िंदगी, और अल्लाह ना करे अगर अभी भी यही तरजीहात हैं, जो गंद जमा किया होता है घरों में, कबाड़ खाने बनाए हुए हैं लोगों ने घरों को, इतना सामान, इतना ये सेल लगी थी तो ले लिया था, ये बाय वन गेट वन फ्री था तो ले लिया था, ये जाते हुए ले लिया, ये आते हुए लिया, ये तोहफों में मिला। हम जैसे तोहफे लोगों को देते हैं वो भी हमें वैसे ही देते हैं, क्योंकि लोग तो चाहते ही वो आपको देना है जिससे आप खुश हों। नतीजा क्या हुआ, जिंदगी ऐसी बेकार चीज़ों से भर गई, ख्वाहिशात रही। जब दिल में कुरान की मोहब्बत आती है ना तो दिल खाली होता है, साथ साथ बंदा घर भी खाली करता है, अलमारियाँ हल्की करता है। पहले चीज़ आती थी तो खुशी होती थी, अब जाती है तो खुशी होती है। पहले हर वक्त फिक्र ये लगी होती थी कि हाय क्या बनेगा, ये नहीं मिला वो नहीं मिला, नया ब्रांड नेम, हाय नई चीज़, इसकी ये खूबी, और अल्लाह हिदायत दे पैसे बनाने के लिए जो वो एडवर्टाइजमेंट कर कर के रॉल टपकाते हैं लोगों की। अभी पहली चीज़ ले के खुश नहीं हुए, नया मॉडल आ गया, सारा मज़ा किर करा। एक लेके आए, चार तमन्ना लेके आ गया, अब ये भी लेने हैं ये भी लेने हैं। एक ऐसा गोरख धंधा है जिसमें एक इंसान चल पड़ता है, व तब वाह। और जब एक बंदा इस तरह की ज़िंदगी बसर करता है, इस दिल में वहशत आती है। ये जिंद रखिएगा, कितना सजा घर हो, आप इमेजिन कर लें, कहीं किसी का एक्सपीरियंस कर लें, अपनी दोस्त से इजाज़त लेके कि किसी वक्त उसकी गैर मौजूदगी में आप अकेले में उसके घर जाके देखें, आपको दरो दीवार से वहशत आएगी। और खुदा ना खास्ता अगर कोई घर एक साल से बंद है तो जाले, कीड़ियाँ, मकोड़े, बिल्कुल इसी तरह याद रखिए कि जो अल्लाह के याद, अल्लाह के इस दीन और इस किताब से खाली दिल होता है ना, उसमें भी निरी वहशत है, डिप्रेशन। डॉक्टर कहते हैं समझ नहीं आती आपको क्या, समझ आती है क्या, ला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब। मैं सोचती हूँ इंसान ने अगर अपने आप को पहचानना है, सोचे अपने आप को, आप इमेजिन करें, बड़ी मुश्किल एक्टिविटी है, आप ना करना चाहें तो ना करें, अगर दिल कमज़ोर है, अच्छा दिल है तो कर लें, कुछ नहीं होगा इंशाल्लाह। आज बिस्तर पर लेट के खुद को एहसास दिला लें, किधर जा रही हूँ, कहाँ जा रही हूँ, लोग क्या कहेंगे मेरे बात, मैंने क्या करना है, मैंने किया कि नहीं, मैंने वो सबसे बड़ा काम इस ज़िंदगी में किया कि नहीं किया जो करने आई थी, अला भई जी ना तुम्हें रबी, और मैंने क्या कीड़ कबाड़ जमा किया हुआ अपने लिए। मादी चीज़ों की बात नहीं करती मैं, सोचों का कबाड़ कहती हूँ, क्या जिंदगी है हमारी। अल्लाह कहते हैं कमन जुशी ने लखो सू अमल ही, वो बदबक जिसको बुरा अमल अच्छा लगे, देखे किसी को गंदगी अच्छी लगे, कितना बदसौक है। व तब वाह, ख्वाहिशों की पैरवी, तमन्नाओं की पैरवी, और अल्लाह ताला सारी तमन्नाओं को कहाँ बदलाता है, जब दिल डरता है ना। अब इस डरे हुए दिल के साथ अगली आयते सुने, मसलुल जन्नतिल्लती वुइदल मुत्तकून, मिसाल उन जन्नतों की जिसका वादा मुत्तकियों से किया गया। देखिए अल्लाह वादा कर रहा है, वमन अस्तकु मिनल्लाहि क़ीला, अल्लाह से सच्चा कोई नहीं है बात में, इन्नल्लाहा ला युखलिफुल मीआद, अल्लाह वादा झूठा नहीं करता। वो कह रहे लोगों उस जन्नत की एक झलकी देखते हो, आओ तुम्हें दिखाऊं। मुझे ऐसा लगता है एक पर्दा खुलवा के अल्लाह ताला दूर से हमें दिखा रहा है, क्या कैसी है वो जन्नत, फीहा अनहारुम मिन माइन गैरी आसिन, इसमें नहरें हैं ऐसे पानी की जिसकी बू और मज़ा नहीं बिगड़ा। तुम्हारा पानी थोड़े दिन पड़ा रहे तो बू आने लगती है, आसिन यासिन, बू का बदल जाना, पानी का टेस्ट बदल जाता है, का जन्नत की नहरें इतना फ्रेश पानी कि उसमें कुछ भी गंदगी नहीं। वन हारो मिल लवन लम यतगैर तामहु, और नहरें हैं दूध की जिसका जायका नहीं बदलता। दूध तो थोड़ी देर पड़ा रहे तो जायका बदलता है, जन्नत में नहीं बदलेगा। वन हारो मिन खमर लज्जत लिशारबीन, और नहरें हैं शराब की जो लज्जत बख्श है पीने वालों के लिए। दुनिया की शराब की तरह गंदी नहीं कि दूर से बू के भभोके और टेस्ट भी न जाने कैसा। वनहारों मिन असल मुसफ़ा, और नहरें हैं शहद की जो साफ सुथरा है। वलहुम फीहा मिन कुल्लि समराती व मग़फ़िरतुम मिन रब्बिहिम, और इनके लिए इसमें हर किस्म के फल होंगे, और इन सब से भड़के बख्शिश होगी इनके अपने रब की तरफ से। चार नहरों का तस्करा है, आप इन चार चीज़ों को अपनी पसंद के ड्रिंक्स में बदल लें कि जन्नत की नहरें कैसी होंगी। वहां जहां पानी का कतरा नहीं था, दूर से पानी लाना पड़ता था, उनको कहा जा रहा है ऐसी नहरें जिसको बिगड़ना नहीं है, उनके लिए तो वैसे ही होगी जैसे आज कोख की नहर, दूध की नहर है। आपको दूध अच्छा नहीं लगता, आप दूध को कर लें मिल्क शेक, आइसक्रीम। हर बंदे की नहर वैसी होगी जैसा उसका दिल जाएगा। आज आप बच्चों को जाके अगर कहेंगे ना कि वहाँ दूध की नहरें हैं तो ज़रा चेंज कर लें, वो कहेंगे हाँ मुझे नहीं लेना, बच्चों को दूध नहीं अच्छा लगता। आप उन्हें कि बेटा वहाँ फ्लोइंग चॉकलेट होगा, चॉकलेट मिल्क होगा, आइसक्रीम की नहरें होंगी, और क्या पता बच्चों की जन्नत में कैंडीज हो, टॉफीज हो। आप इमेजिन करें, क्या आपको लगता है कि ये इम्पॉसिबल है? ये दुनिया की नहरों को तो देखें, आप इसको कोक की नहर कह लें, आप इसको जूस की नहर कह लें, आप अपने मन पसंद ड्रिंक की नहर कर लें, ये भी छोड़ दीजिए, मग़फ़िरत में रब्बी ही, रब की बख्शिश। इसके बरक्स एक दूसरा भी किरदार है, उसको भी साथ ही देख लेते हैं। कमन हुआ खालिदुम फिन्नार, सोचो क्या वो उसकी मानित होंगे जो हमेशा आग में रहेगा। खालिद तन्हा अकेला, कोई उसके साथ नहीं, दुनिया में रौनकें थी, मेले थे, तमाशे थे, खेल थे, आज अकेला आग में है। बस सुकूमान हमीमा, और इनको खौलता हुआ पानी पिलाया जाएगा। कोल्ड ड्रिंक्स का आदी था, हॉट मिल गया और वो भी खौलता हुआ, पेट में पानी जाएगा। फकत अहम, तो वो काट डालेगा इनकी आंतों को। गरम कोई चीज़ पियो तो देखिए, लगता है गले की सारी रगें छिल गई। जहन्नुम के अंदर कड़वे गरम पानी पड़े, क्यों कौन थे ये? अब आगे पूरी आयतें जो हैं ऐसे ही लोगों की हैं जिनके दिल खोटे थे, जिनके दिलों में था कुछ नहीं, कहते बहुत कुछ थे। सिर्फ खुलासे के लिए चंद आयतें अंगली का तर्जुमा साथ रखती हूँ। वमिन हम, और इनमें से कुछ, अल्लाह ना करे हम में से कोई हो, लेकिन इशारा अल्लाह के नबी के पास आके बैठने वालों में था। क्या करते हैं? मैं यस्तमी इलाइक, जो कान लगाए रखते हैं आपकी तरफ, बड़े गौर से आपकी बातें सुनते हैं। हत्ता इज़ा खरजू मिन इंदिक, यहाँ तक कि जब आपके पास से निकलते हैं। कालू, तो कहते हैं, लिल्लज़ीना ऊतुल इल्मा, ज़रा फरमाइए इल्म वालों से पूछते हैं ये क्या कह रहे थे। माज़ा काल आनिफा, ये अभी क्या कह रहे थे? तवज्जो होती कोई नहीं थी, इशारा मुनाफिकों का। जुम्मे के खुतबों में, दरसों में, वाज़ों में जाते थे। अहले ईमान के साथ मुनाफिकीन भी अल्लाह के नबी की महफिलों में जाते थे, सुनते थे या ध्यान कहीं और होता था, बाहर जाके बातों को बदलाते। तबीयत पे बोझ पड़ती, महफिल बर्खास्त होती, सहाबा कराम से कहते, आनिफा ये क्या कह रहे थे भाई ये? क्योंकि एक तो मतलब ये था तवज्जो कोई नहीं थी, दूसरी ये कि गलत मानी पहनाना चाहते थे आपकी बातों को, तो तवज्जो बदलते थे। जिनके दिलों में असर आता था उनको भी कहते थे, नहीं 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 इतने असर की कोई ज़रूरत नहीं है। और एक तीसरी वजह भी ये थी कि ऐसी बातें करके शिकू को शुभात डालते थे। अल्लाह कहते, उलाइकल्लज़ीन तबअल्लाहु अला कुलूबिहिम, यही वो बदबخت हैं कि मोहर लगा दी अल्लाह ने इनके दिलों पे। कितने बदबخت हैं, ईमान मिला, हिदायत मिली, जन्नत ना मिली, ये कैसे मुनाफिक थे? आप सोचिए, वो एक शेर भी है ना कि मंजिल जब दो कदम रह गई तो इंसान पलट आया, इससे भी कोई बदबख्ती है? देखिए काफिर तो काफिर थे, ये वो मुसलमान हैं जो अल्लाह के नबी को देख चुके अपनी आंखों से, कानों से सुन चुके, आपकी महफिलों में बैठे, आपके साथ जिहाद तक के रस्तों में गए, 5 वक्त की जमात की नमाजों में भी शामिल थे। लेकिन उलाइकल्लज़ीना तबअल्लाहु अला कुलूबिहिम, इतनी मोहर पड़ी कि दिल के कुफल ही ना खुले। वजह क्या थी? तीसरी दफा आ रहा है, वत्तबउ अख्वाअहुम, दीन की महफिलों में आकर भी तब्दीली कब नहीं आती? जब ख्वाहिशों की पैरवी होती है दीन के नाम पे। एक तो ऐसा है जो सुन के भी ख्वाहिश परस्त हुआ, दिल में मोहर लगी, जबकि इस पढ़ने पढ़ाने सुनने सुनाने का फायदा किसको हुआ? वल्लज़ीन अहतदौ ज़ादहुम हुदा, और जो लोग राह हिदायत पर चले अल्लाह बढ़ा देता है उनके नूरे हिदायत को। वाताहुम तक्वाहुम, और इन्हें तकवा की तौफीक बख्शता है। फिर उनके ऑर्डर्स और बढ़ते हैं, پھر نیکیوں کے پروجیکٹ ایک سے ایک اور آتے ہیں. یہ دو کردار ہیں جو اللہ کے نبی کی محفلوں میں تھے, ایک دل کی مہروں کے ساتھ اور دوسرے ہدایت کی طلب کے ساتھ. ایسے لوگ جو ہوتے ہیں نا وہ زیادہ دیر نہیں بیٹھ سکتے, ایسے لوگ جو ہوتے ہیں وہ ایسی چیزوں کو پسند ہی نہیں کرتے, وہ کہتے ہیں کہ یہ کیا کہا اور وہ کیا کہا, ایسے لوگوں کی آگے بات آئے گی. لیکن اللہ تعالیٰ نے ایسا کا انجام بتا دیا, فَهَلْ يَنظُرُونَ إِلَّا السَّاعَةَ, تو کیا اب یہ یہی انتظار کر رہے ہیں کہ قیامت آئے, یا نہیں یہ انتظار کر رہے مگر کہ قیامت آ جائے؟ کہا کوئی بات نہیں, ان کو بتاؤ, اَن تَأْتِيَهُمْ بَغْتَةً, کہ وہ تو اچانک ان پر ٹوٹ پڑے گی. فَقَدْ جَاءَ أَشْرَاطُهَا, جب کہ اس کی نشانیاں تو آئی چکی. فَأَنَّى لَهُمْ إِذَا جَاءَتْهُمْ ذِكْرَاهُمْ, تو اس وقت تو ان کو نصیحت لینا کچھ فائدہ نہ ہوگا. منافقوں کے پول کھل رہے ہیں, ایسی الٹی سیدھی باتیں کر کے دین کی باتوں کو مشکوک کرتے تھے, سارا اصل ضائع کرتے تھے. جو بات وہاں سمجھ آ رہی ہوتی تھی باہر جا کے یہ فیل کراتے تھے کہ سمجھ کوئی نہیں آئی, اور جا کے ڈاؤٹس ڈالتے, پھر وہ باتیں آؤٹ آف کانٹیکس کوٹ کرتے, دوسروں کو بتاتے, پھر وہ کہتے نہیں نہیں ایسا نہیں ہو سکتا ویسا نہیں, اور پھر اس کو پیچھے کر کر آ کے پڑھتے, اور اس کے بعد پھر اس کے اندر سے شوشے نکالتے. یہ ہائٹ لائٹ کر لیجیے, آیت نمبر 17 جو ہے بڑی اہم ہے. قرآن سے فائدہ وہی لیتا ہے جو ہدایت کی طلب میں آتا ہے, آپ لوگوں کی طرح اللہ کی توفیق سے, کیونکہ ہدایت نہ چاہیے تو اتنے دن نہیں کوئی آ سکتا اور اتنے دیر تک نہیں آ سکتا. ٹیس چینج کرنے کو کئی دفعہ بندہ کئی جگہ جاتا ہے, پھر مجبوریوں میں اٹکتے وہ اور بات ہے, لیکن اللہ کے پاس آنے والے کو دوبارہ آنے کی توفیق مل جائے, یہ ہے اس بات کی دلیل کہ وہ ہدایت کے لیے سنتا. ہم کہتے ہیں ایک دفعہ کر لیے کام, اب دوبارہ کیا کریں؟ کہ نہیں, زیادہ ہم خدا, اللہ اور بڑھاتا ہے. اور ہدایت کا زیادہ ہونا ایسی ہے جیسے کھانا کھا کے جگہ اور بن گئی پیٹ میں, پہلا ہضم ہوا اور لے لیا, پچھلی نیکیوں کو آپ نے قبول کر لیا, اس سے آپ نے اور کام کر لیے, اللہ تعالیٰ نے آپ کو اور موقع دے دیے. تو جیسے نیکیوں کے کام کے لیے فیول کی ضرورت ہوتی ہے نا, وہ ایمان سے ملتا ہے. جو پچھلے علم کے اوپر عمل کرتا جاتا ہے اللہ تعالیٰ اس کو اور دیتا ہے. پیچھے اس پہ بات ہوئی تھی کہ گاڑی کے اندر اور گیس بھرنی ہوگی نا, تو آپ اس کے لیے پچھلی گیس کو یوز کریں. تو ہم جتنا سیکھا سنا سکھایا ہوا پڑھ کے آگے جاتے جاتے ہیں, اللہ تعالیٰ ہمیں اور دیتا ہے. اور تقویٰ زیادہ کیسے ہوتا ہے؟ یہ بندے کو فکر لگ جاتی ہے, جو نیکیاں پہلے بہت بڑی اپنی لگتی تھی وہ اور چھوٹی لگنے لگتی ہیں. آپ دیکھیں تقویٰ ایک گلاسز کا نام ہے, لکھ لیں, گلاسز لگایا آپ نے, چھوٹا میرر پھر بڑا میرر پھر بڑا میرر, کبھی آئی سیٹ چیک کرائی ہوگی تو ہوتا ہے نا, بس اس کو سمجھ لیں. یہاں آتا ہوں تقویٰ ہوں, ان کا آئی سائٹ اس اینگل پہ اللہ فٹ کر دیتا ہے کہ ان کو اپنی ہر نیکی چھوٹی لگتی ہے اور ہر گناہ بڑا لگتا ہے. پھر اللہ ان کا اینگل بڑھاتا جاتا ہے, اور ایک وقت آتا ہے کہ وہ اپنے آپ کو پھر اس کے قابل کر لیتا ہے جو اللہ کے ہاں پیش کر سکے. کبھی کسی بڑے من پسند یا بڑے صاحب عزت شخص کو کوئی گفٹ دینا چاہا, وہ کیسے دیتے ہیں, یہ دے دوں, نہیں یہ نہیں اچھا, اچھا یہ دیتی ہوں, کرتے کراتے آپ اپنا سب کچھ پیش کر دیتے ہیں, آپ کو لگتا ہے کہ پتہ نہیں ان کے قابل ہے نہیں. تو نیکیاں اللہ کے پاس پیش کرنے کے لیے جو تقویٰ چاہیے, وہ اللہ کے مقام کو سامنے رکھتے. جب بندے کو اللہ کی صحیح سمجھ نہیں آتی نا, تو نیکیوں کا مقام بھی نہیں پہچانتا, جان چھڑاتا ہے کہ ہائے یہ بھی تو میں نے کر لی نیکی اور کیا کروں. اور جب اللہ کی شان سمجھ آتی ہے تو اپنی جاب بچاتا ہے کہ یہ جاب میری کٹ کے دوسرے کے نام پہ نہ چلی جائے. انشاءاللہ اگلی آیت میں چند احادیث آپ کو سنواؤں گی. اللہ نے چاہا کہ قیامت کے قرب کی کیا نشانی ہے,